فرمایا لو کان ابن آدم وادیان لطغى وراء ایمان ثالثا، کہ اگر ابن آدم کے لیے، انسان کے پاس، ابن آدم کے پاس دو وادیاں سونے سے پر ہوں، دو وادیاں سونے سے پر ہوں، پھر بھی ابن آدم کہے گا اگر کاش مجھے تیسری وادی بھی مل جاتی، عجیب روایت ہے، کاش مجھے تیسری وادی بھی مل جاتی۔ دیکھیں مثال کیا دی ہے پیغمبر اکرم نے، اب سوچیں سونے کی کیا قیمت ہوگی، یعنی آج سونے کی قدر و قیمت کو ہر شخص پہچانتا ہے، اتنا سا سونا کتنی قیمت رکھتا ہے، کہا کہ اگر ایک وادی پوری کی پوری وادی، مثلا کہا جائے کہ عباس ٹاؤن پورا کا پورا سونے سے پر کر دیا جائے، اور اس جیسے دو عباس ٹاؤن ہوں، ٹھیک ہے، پھر بھی انسان اتنا لالچی اور حریص ہے کہ وہ کہے کاش ایک اور وادی ایسی مل جائے کہ جس میں اس طرح سے سونا موجود ہو۔ اچھا پھر انسان کو جب وہ وادی مل جائے گی، تیسری وادی بھی مل جائے، پھر کہے گا کاش ایک اور وادی مل جائے۔ پھر کیا بتانا چاہتے ہیں پیغمبر اکرم؟ دیکھو حرص کی، لالچ کی کوئی انتہا نہیں، خواہش نفسانی کی کوئی انتہا نہیں۔ جیسے جہنم ہے نا، جتنا جہنم میں ایندھن ڈالا جائے گا قیامت کے دن جتنے انسان پڑیں گے، اور جہنم کے جو وادی ہے اس کی جو آگ ہے اس کا ایندھن کیا ہے؟ انسان اور پتھر، پتھر اور انسان کو ایک ساتھ ڈالا جائے گا تب وہ بڑھ گئی۔ تو جتنا اس کے اندر ایندھن ڈالے گا اتنا ہی ہو جائے گی، حل میں مزید اور کوئی ہے، مجھے اور بھوک لگی ہے، مجھے اور بڑا کرنا ہے۔ تو انسان کی خواہشات نفسانی جہنم کی مانند ہے، جتنا خواہشات نفسانی پر کرتے چلے جاؤ گے، خواہشات نفسانی کو انجام دیتے چلے جاؤ گے، نفس کہے گا حل میں مزید اور کچھ ہے؟ امام خمینی رحمۃ اللہ تعالی علیہ ارشاد فرماتے ہیں، دیکھو انسان کی خواہشات کی کوئی حد نہیں، اگر انسان کے اندر قناعت نہ ہو تو انسان کی خواہشات کی کوئی حد نہیں۔ مثلا آپ کو اس علاقے کا کونسلر بنا دیا جائے، آپ کہیں گے جی میں پارلیمنٹ کے الیکشن لڑتا ہوں، پھر جناب سینیٹر بنیں گے، پھر صدر بنیں گے، پھر پتہ نہیں کیا بنیں گے، آپ کو پاکستان کی ملکیت آپ کو دے دی جائے تو انسان کیا کہے گا؟ کہے گا میں انڈیا پہ بھی قبضہ کروں، پھر اور آگے بڑھوں دوسری علاقوں پر بھی قبضہ کروں، یہاں تک کہ اگر پوری دنیا پر بھی قبضہ کر لے انسان، پھر سوچے گا اس دنیا کے علاوہ کوئی اور دنیا ہے جہاں پر میری سلطنت ہونی چاہیے۔ یعنی انسان کا دل بھرنے والا نہیں ہے، اگر انسان اپنے نفس کو کنٹرول نہ کرے تو ممکن ہی نہیں کہ کنٹرول ہو جائے۔ اب دیکھیں مثلا جنسی غریزہ ہے انسان کے اندر، کوئی انتہا ہے؟ اگر انسان جنسیات کو کنٹرول نہ کرے کوئی انتہا نہیں ہے اس کی، یاد رکھیے گا جانے گیا اتنے جوانوں سے خصوصی طور پر مقابلے میں کوئی انتہا نہیں۔ آج یورپ غلاظتوں میں، آج یورپ کا معاشرہ بدبودار ترین معاشرہ، گندا ترین معاشرہ، غلیظ ترین معاشرہ، کیسے گناہوں کی دلدل میں ڈوب رہا ہے، جنسیات کے اندر کس طرح سے ڈوب رہا ہے، کیا لوگ پر ہو گئے؟ نہیں، کوئی پر نہیں ہو، ابھی ان کی سمجھ نہیں آ رہا کہ وہ کیسے اس غریزے کو پورا کرے، پل نہیں باندھا نا، رکاوٹ نہیں کھڑی کی نا۔ ہم آپ مثلا خدا نہ خواستہ اگر کوئی جوان کسی نامحرم کو دیکھتا ہے، آپ ایک نوجوان نے دیکھا تو کیا اس کا غریزہ پورا ہو جائے گا؟ خواہش پوری ہو جائے گی؟ اس نے ایک کو دیکھا، اب ایک اور کی خواہش، پھر ایک اور کی خواہش، پھر ایک اور کی خواہش، یہ خواہش بڑھتی رہے گی، کم نہیں ہوگی۔ اگر پہلی قدم میں انسان اپنے آپ کو کنٹرول کر لے، نفس کو کنٹرول کر لے، دیکھ کے کیا کرو، کیا ہو، तुम्हें कुछ मिला? कुछ भी नहीं मिला, सिवाय हसरत और याद के कुछ नहीं मिला, सिवाय अफसोस के कुछ नहीं मिला। ठीक है, बाजार से गुजरे, आप इनको देखें, लोग को देखें, अजीब, यानी शैतान ऐसा कंट्रोल करता है इंसान की आंखों पर कि कितनी औरतों को देख ले लेकिन इश्बा नहीं होता, पेट नहीं भरता इस आंख का, देखे जाएगा बढ़ती रहेगी। और सिर्फ एक बुरी निगाह किसी नामहरम के ऊपर इंसान को कहां से ले, कहां से कहां लेके जाता है। नजर सहमो में से हम इब्लीस, ये बुरी नजर ना महरम को निगाह, ये क्या है, शैतान के तीरों में से एक तीर है। तीर निशाने को लगता है शैतान, जब आप देख लेते हैं राजी हो जाते हैं कि हाँ ठीक है, इंसान और आगे बढ़ेगा, ताल्लुकात कायम करने की कोशिश करेगा और गुनाहों में पड़ेगा, और फिर इंसान बार दफा दुनिया में भी रुसवा होता है सिर्फ एक निगाह की वजह से, दुनिया में भी रुसवा होता है आखिरत में भी रुसवा होता है। जंग रंग निगाहों को कंट्रोल करना बड़ा जरूरी है। अपने जवानों से ये गुजारिश करता हूं, निगाह के मसले में कोशिश करें कंट्रोल पैदा करें, कंट्रोल, अगर आप कंट्रोल पैदा नहीं करेंगे, देखिए इंजेक्शन चलाने की कोई इंतहा नहीं है, कोई इंतहा नहीं, जितना आप देखे जाएंगे उतना आप बढ़ते जाएंगे। आप और आज बस जो देखता हो खुदा ना खासा अलहमदुल्ला, हमारे जवानों में ऐसे नहीं है कोई, लेकिन जब देखता हो उससे जाकर पूछे क्या तुम एक साल से दो साल से पचास साल से एक काम करते चले आ रहे हो, तुम्हारा दिल भर गया सिवाय हसरत के, तुम्हें याद है? कुछ याद भी नहीं उसको। माजरत के साथ मैं ये बातें कर रहा हूं लेकिन जरूरी है अपने बच्चों के लिए, तुम्हें याद नहीं कि एक हफ्ते पहले क्या देखा था, वो जो मजे की आंख ने वो लज्जत कहां चली गई, तुम्हारी हसरत और यास और अफसोस में सिवाय इजाफा होने के कुछ नहीं होगा। यहां कहती है हल मिन मजीद, ये जहन्नुमी आंख है, वो कहती है हल मिन मजीद, कोई और, फिर कोई और, फिर कोई और, कोई इंतहा नहीं। और अपने जवानों से मुखातिब हो, देखो अब एक है बाजार और एक है खुद घर के अंदर टीवी का होना, टीवी भी एक बहुत बड़ा मसला है, ये खबरें ये सारी चीजें ये भी हमारे लिए मसला है। टीवी के ऊपर भी अपनी नजरों को कंट्रोल करना जरूरी है, अगर यहां से टीवी से कंट्रोल करेंगे तो आगे भी कंट्रोल हो, और इसके लिए दुआ करने की जरूरत है, अल्लाह से दुआ करें, इमाम जमाना से तवस्सुल करें कि इमाम जमाना मेरी नुसरत करें, मेरा हाथ थामें, मैं इस हराम काम से बचना चाहता हूं, मेरी मदद करें, ये बड़ा जरूरी है। तवस्सुल करेंगे और अल्लाह से दुआ करेंगे, अल्लाह आपको कंट्रोल अदा करेगा, कंट्रोल। और दूसरा नुस्खा ये कि हमेशा इंसान बावजूद रहने की कोशिश करे, पूरा दिन 24 घंटे इंसान कोशिश करे बावजूद रहे, ये बड़ी बुरी बात है कि इंसान आले मोहम्मद का मानने वाला हो लेकिन बावजूद रहने की कोशिश न करे। आप देखिए शुरू में थोड़ी सी मुश्किल होगी लेकिन अगर जब से आपने प्रैक्टिस जारी रखी महीना डेढ़ महीना दो महीना, अब आपकी कैफियत ये हो जाएगी कि जब आपका वजू नहीं होगा आपको एक बेचैनी रहेगी कि मैं बावजू नहीं, तबीयत की खराबी की वजह से, पेट खराब होने की वजह से, जब भी आप बेवजू होंगे तबीयत में बेचैनी होगी कि मैं बेवजू क्यों हूं। ये वजू सिफर का काम करती है, ढाल है, शैतान के तीनों को रोक लेती है। लिहाजा हमेशा बावजू रहकर घर से बाहर निकलें, कॉलेज जाएं, यूनिवर्सिटी जाएं, इंशाल्लाह ये वजू आपकी मदद करेगा। दुरूद मोहम्मद अपने मौजू पर आते हैं जाने ग्राम अर्ज किया के खुदा उन्दे आलम अपनी पाक किताब में इरशाद फरमा रहा है कि वलकद बअथना लिकुल उम्मतिन रसूला, कि बेशक बिला तहकीक बतहकीक हमने हर उम्मत में एक रसूल भेजा जिसकी ड्यूटी यह है कि अन अब्दुल्लाह व सैयद ताबूत, कि वो लोगों को अल्लाह वजूदियत की तरफ लेकर आए। इंसान फकत एक हस्ती को, हस्ती के सामने झुके, उसी को सजदा करे, किसी और की इबादत ना करे। वस्तन वो ताबूत, और दूसरी दावत यह है कि लोगों को ताबूत, शैतान, इस्तकबार, दुश्मना ने खुदा, दुश्मना ने इंसानियत से दूर रहने की नसीहत करे, दूर दूरी इख्तियार करे। इज्तिनाब का मतलब है यानी इतना दूर हो जाओ कि तुम्हारे और उसके दरमियान बहुत फासला हो, इसको कहते हैं इज्तिनाब करना। और अब जब अंबिया आकर तबलीग करते हैं, दावत देते हैं, तो दो किस्म के लोग पैदा होते हैं। एक वो जिन्हें अल्लाह ने हिदायत दी और उन्होंने पैगंबरों की बात को सुना, उनकी इताअत की, और दूसरे वो लोग होते हैं कि जो अंबिया की दावत को ठुकरा देते हैं, एतना नहीं करते, तो बस जिल्लत, रुसवाई और गुमराही उनकी जात में पैवस्त हो जाती है। बस हमें और आपको हुक्म है कि हम इनके अहवाल को पढ़ें, हम इनको देखें, इनका मुताला करें, कौमों का, और देखें कि जिन्होंने अंबिया को झुकलाया उनका अंजाम क्या हुआ। दूध भेज मोहम्मद वाले मोहम्मद हिदायत के लिए दो चीजों का होना जरूरी है, एक कबूलियत, दूसरा मानने का ना होना, रुकावटों का ना होना। और वो क्या है, कोई तवाकीत, अपने अपने जमाने के ताबूत, शयातीन, सरदार, उमरा, सियासी हजरात, हुकुमा, हकीम, जमानदार जिन्हें हम कहते हैं हाकिम, ये लोग क्या है, ये रुकावट बनते हैं अंबिया की तहरीक के मुकाबले में। लिहाजा क्या होता है, अंबिया मुकाबला करते हैं। हमने अर्ज किया कि अंबिया की जो जहमात है, कुर्बानियां हैं, तारीख ने उसको नकल किया है, कुरान मजीद ने उसको नकल किया है। अर्ज किया था कि एक एक दिन में सैकड़ों सैकड़ों अंबिया का कत्लेआम किया जाता है, सैकड़ों अंबिया। अभी जब हमने कल ये बात की तो हमारा एक अजीज जवान मजलिस के बाद आया और आकर कहा कि मुझे नहीं समझ में आया कि सैकड़ों अंबिया कैसे, यानी उसकी निगाह में शायद मैंने सबकते लसानी से काम दिया और इश्तेवा से काम दिया कि ये बात दुरुस्त नहीं है। क्या एक वक्त में कई नबी हो सकते, रहे हैं नबी, एक वक्त में कई कई नबी रहे, ठीक है, सबके अपनी अपनी ड्यूटीज हैं, रहे हैं। हमारी रिवायात के अंदर भी, हमारी तफासीर की किताबों में भी मौजूद है, और हमारे तवाज़ुन अहले सुन्नत की किताबों में भी मौजूद है। मुझे बहुत ज्यादा मौका नहीं मिला, आप जाहिर है वो मतालिब बयान करते हैं, बहुत सारी चीजें पहले से जहन में होती हैं, अब रेफरेंसेस उस वक्त जहन में नहीं होते, लेकिन वो मतलब हमने पढ़ा हुआ होता है, मुतालिया किया हुआ होता है, तहकीक होती है, लेकिन एड्रेस अभी जहन में नहीं होता। इत्तेफाक से मैंने कल जब हमारे बच्चे ने सवाल किया तो फिर मैंने थोड़ा जितना टाइम मिला मैं देख सका, आपके सामने अर्ज करता हूं ताकि हमारा बच्चा जो है मुतमईन हो जाए कि बदरुद्दीन भेजे मोहम्मद वाले मोहम्मद का। तफसीर कसीर और इस आयत के जरिए, आल इमरान की इस आयत के जरिए, इन लजीना यकफुरूना बिआयातिल्लाह वयक्तुलूना नबियीना बिगैर हक, बेशक जो जिन लोगों ने कुफ्र इख्तियार किया, अल्लाह की आयतों का इनकार किया, और क्या करते हैं वो लोग, अंबिया को कत्ल करते हैं, वयक्तुलूना लजीना यामुरूना बिलकिस्त, अंबिया को कत्ल करते हैं और उन लोगों को कत्ल करते हैं जो अदल का हुक्म देते हैं, जो नेकी का हुक्म देते हैं, अदालत की बात करते हैं। मिनन्ना से फबशिर होंगे अजाब अलीम, बस ऐसे लोगों को बशारत दो अजाब अलीम की, जो अंबिया को कत्ल करते हैं और उन नेक लोगों को कत्ल करते हैं जो अंबिया का साथ देते हैं और अदल व इंसाफ की बात करते हैं, उनका कत्लेआम करते हैं, बस उनको क्या क्या दो, अजाब अलीम की बशारत दो। उलाइक लजीना हबतत आमालहुम फिद दुनिया वल आखिरा, बस ऐसे ही लोग जो अंबिया को कत्ल करते हैं उनके आमाल हबत हो गए, कितनी वो इबादत करें, जो नेक अमल अंजाम दें, जो भी काम करें, वो सारे के सारे हबत हो गए, साकित हो गए, सब के सब नाबूद हो गए। लिहाजा अंबिया انبیاء کے قدر کا تذکرہ یہ ایک آیت ہے, ایک اور بھی آیت ہے وہ بھی اسی حوالے سے ہے, بل تفسیر ابن کثیر میں یہ روایت موجود ہے, میں شیعہ تفاسیر ٹائم نہ ہونے کی وجہ سے نہیں دیکھ سکا, پر یہ روایت آپ دیکھیں کہ مسند ابو حاتم ابو عبیدہ ابن جراح نے آپ صلی اللہ علیہ وآلہ وسلم سے یہ سوال کیا, قیامت کے دن سب سے سخت عذاب کس پر نازل کیا جائے گا, قیامت میں سب سے سخت عذاب کس پر نازل کیا جائے گا, تو ختمی مرتبہ حضرت محمد صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ بے شک جن لوگوں نے انبیاء کو اور جو نیکی کے کام پھیلانے میں اپنا وقت صرف کرتے ہیں, جنہوں نے انبیاء کو ایسے نیک لوگوں کو قتل کیا, اللہ قیامت کے دن ایسے لوگوں پر عذاب علیم نازل کرے, سب سے سخت ترین عذاب ان کو پر ہوگا. اور فرمایا کہ بنی اسرائیل نے ایک ساعت کے اندر یا ایک گھنٹے کے اندر 43 انبیاء کو قتل کیا, اور جو ان کے حامی تھے نیک لوگ تھے جنہوں نے دیکھا کہ جب انبیاء قتل ہو رہے ہیں تو انہوں نے نہیں ہمیں ظلم کر کیا, بھائی کیا ظلم کر رہے ہو, نبی اللہ ہے, اللہ کا رسول ہے, یہ تمہیں ہدایت دینے آئے, جب انہوں نے روکنے کی کوشش کی تو وہ امر بالمعروف نہی عن المنکر کرنے والے 170 نیک لوگوں کو انہوں نے قتل کیا ایک دن کے اندر, بنی اسرائیل 43 ایک گھنٹے کے اندر انبیاء قتل کیے گئے. اور اسی طرح سے دوسری روایت ابن مسعود سے روایت ہے اسی تفسیر کے اندر, یہ ہماری کتب کے اندر بھی موجود ہے, ہماری تفاسیر کے اندر بھی موجود ہے, میں نے تو پڑھا تھا اپنی تفسیر سے پڑھا تھا کہ رسول خدا صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بنی اسرائیل نے دن کے پہلے حصے میں, آپ سمجھ لیں زوال سے پہلے پہلے دن کے پہلے حصے میں 300 انبیاء کو قتل کیا, 300 انبیاء کو قتل کیا, اور دوپہر انہوں نے آرام کیا اور شام کو سبزی بیچنے میں مجبور ہو گئے, بازار کھول کے بیٹھ گئے, جیسے انہوں نے کوئی کام انجام نہیں کیا, کوئی گناہ نہیں کیا, 300 انبیاء کو قتل کیا. ابھی کیسے ہے کیا ہے اللہ عالم, لیکن یہ روایات موجود ہے, الغرض غرض یہ کہ چلو 300 مانگیوں بہر انبیاء کو زحمات برداشت کرنی پڑی, قربانیاں دینی پڑی, میسج یہ پہنچانا تھا کہ یہ جو آج ہدایت ان تک پہنچی ہے, یہ جو آج دین ہم تک پہنچا ہے, شریعت ہم تک پہنچی ہے, یہ معرفت شعور بصیرت جو آج ہم تک پہنچی ہے, اس میں انبیاء نے قربانیاں پیش کی ہیں, ایک دن میں درجنوں انبیاء کو شہید کیا جاتا ہے, وہ ایسا نہیں ہے, ہدایت دینے کے لیے انہوں نے رکاوٹوں کو دور کرنے کی کوشش کی, جس کے نتیجے میں ان کو اشارت نصیب ہوئی, درود بھیجے محمد والے. یہ جو ہادی ہے, یہ جو نبی ہے, کیا یہ ہم جیسا ہوتا ہے, یہ جو ہمیں اور آپ کو ہدایت دینے آئے ہیں, کیا ہم اور آپ جیسا ہوتا ہے, کیا جواب ہے اس کا؟ دیکھیں بدنی لحاظ سے ظاہری لحاظ سے ہماری طرح اٹھتا بیٹھتا ہے, ہماری طرح کھاتا پیتا ہے, ہماری طرح نکاح کرتا ہے, ہماری طرح ان کی بھی اولاد ہوتی ہے, ان کی بھی ازواج ہوتی ہے, نہیں ہوتی, اعتراف کرتے ہیں, ہوتی ہے نا, ہماری طرح محنت مزدوری کرتا ہے, ٹھیک ہے نا. نبی بشر بنا کر بھیجا گیا, بشر ہم اور آپ جیسا بنا کر بھیجا گیا, کیوں بنا کر بھیجا گیا, تاکہ ہماری ہدایت کر سکے, ہدایت کون کر سکتا ہے, فرشتے تھوڑی ہدایت کریں گے, وہ تو ہمارے لیے قابل عمل نہیں ہے, وہ ہمارا اسوہ نہیں ہو سکتے, آئیڈیل نہیں ہو سکتے, اگر وہ پرواز کرنے لگے فرشتے ٹھیک ہے, اور لمحوں میں ایک جگہ سے دوسری جگہ چلے جائیں تو کہ یہ کیا کمال کیا, وہ تو فرشتہ ہے, اس کو کرنا ہی چاہیے, ہم انسان تو نہیں کر سکتے, ہم हमारे लिए वो आइडियल नहीं है। आइडियल कौन है जो बजाय हम जैसा कुत्ता बैठता हो, खाता पीता हो, अंबिया के ऊपर सबसे बड़ा इश्तार नादान लोग यही तो करते थे। अगर ये अल्लाह की तरफ से आया है तो हमारी तरह जिंदगी क्यों गुजारता है, इसको तो फरिश्ता होना चाहिए, ये इश्तार था। तो अजहर इकरामी बाजार हम जैसे, लेकिन क्या बातनी तौर पर भी हम जैसे होते, क्या रूहानी और मानवीय तौर पर भी हम जैसे होते? नहीं जाहिर है, हमारी रूह कहां उनकी रूह कहां, हमारा बातिन कहां उनका बातिन कहां। बातिन मलकूती है, उनकी रूह मलकूती है, वो कोई आम इंसान नहीं है, अल्लाह के बरगुजीदा है। जब अल्लाह के बरगुजीदा है तो उन्हें क्या होना चाहिए, उन्हें मासूम होना चाहिए। इस्मत बुनियादी शर्त है नबी के लिए। बहुत से लोगों ने कहा कि इस्मत की जरूरत नहीं, इस्मत की जरूरत नहीं, कुरान से दलीलें भी ले आए, बहुत सारी दलीलें ले आए, इंशाल्लाह जिक्र करूंगा, बहुत सारी दलीलें लेकर आए कि नबी मासूम नहीं हो सकता। एक सवाल ये कि अगर नबी ही खता कर भूल चूक कर नाउज़ुबिल्लाह झूठ बोले, इहराम का शिकार हो, तो फिर ये बशरियत जिसे अल्लाह के इस नुमाइंदे से हिदायत लेनी थी, कैसे वसूख पैदा होगा कि जो ये अमल अंजाम दे रहा है, ये जो हुक्म दे रहा है, आया ये हुक्म सही भी है, ये खाचे नफसानी के तहत हुक्म दे रहा है। मुमकिन है खुदा ने कहा भाई कि तीन रकअत नमाज पढ़ो, मेरे बंदों से वो तीन रकअत नमाज पढ़े मगरिब, नबी अगर नाउज़ुबिल्लाह मासूम ना हो ख्वाहिश नफ्सानी के तहत मुखालफत कर सकता है, हमें कहते हैं चार रकअत है, हो सकता है ना। हम और आप गैर मासूम है ना, जब कोई बात मैं आप तक पहुंचा दूं, जैसे मैं भी बैठा हूं आपके सामने एक बात कर रहा हूं ना, भाई अहतमाल मुझसे खता हो जाए, कोई गलती हो जाए, गलत आयत पढ़ लूं, हो सकता है सबकत लिसानी हो जाए, भूल भी सकता हूं, ठीक है। लिहाजा कि सारे इम्कान, हालांकि मैं मिंबर पर बैठा हूं, आप मुझसे एतमाद कर रहे हैं, फिर भी आपके दिल में एतमाद है कि मौलाना गलती भी कर सकते, क्यों? अब जब तक 100% मेरी बात पर एतबार नहीं होगा, आप उस वक्त तक मुझसे 100% हिदायत नहीं ले सकते, 100 तक मेरी इताअत नहीं करेंगे, एतमाद लेंगे नहीं, मौलाना गलती भी कर सकते, ऐसा है क्या? नहीं, जब ऐसा है तो अजीजों हम आम तबलीग के अंदर इस एहतमाल को मद्देनजर रखते हैं, तो वो नुमाइंदा, वो वाहिद नुमाइंदा जो अल्लाह की तरफ से इरसाल किया गया है, इतनी बड़ी मसूलियत लेकर आया है, जिसे अपनी उम्मत को निजात देना है, अपनी उम्मत को कमाल के रास्ता तय करवाना है, तो उसके लिए इतना सब एहतमाल जो है वो नहीं होना चाहिए। अगर इतना सब एहतमाल हुआ, आप समझे सारा कार्य रिसालत ना कर जाएगा। अल्लाह ने क्या किया, अल्लाह ने जो जिब्रील वही लेकर आता है, यानी वही भी कोई आम फरिश्ता नहीं लेकर आता, जिब्रील लेकर आता है, वो अजीम फरिश्ता, उसके बारे में कुरान मौजूद, कुरान में मौजूद है कि जिब्रील को खता नहीं करता, भूलता नहीं है, गलत बयान नहीं करता, मासूम है। यानी वास्ता जो है खालिक से जो काम साधन हुआ नबी तक, तो पैगाम रसा है, पैगंबर और खुदा के दरमियान जो पैगंबर है यानी ये फरिश्ता पैगाम लाने वाला। दूसरी दलील क्या है, अखली दलील, दूसरी दलील क्या है, दूसरी दलील कि देखिए अल्लाह ने नबियों को हुज्जत बनाकर भेजा, हुज्जत का माना क्या होता है, जिसकी पैरवी करना वाजिब है, जरूरी है, हुज्जत खुदा जिसकी पैरवी करना जरूरी है। अल्लाह ने कहा कि अंबिया की इताअत करो, मुतलकन इताअत, कोई इसमें कैद शर्त कुछ नहीं, मुतलकन इताअत, जो भी नबी कहता चल रहा है तुम करते चल रहे, तुम्हारे ऊपर वाजिब है, ये हुज्जत है। एक तरफ नबी हुज्जत है जिसकी इताअत करना हमारे ऊपर फर्ज है, दूसरी तरफ अक्ल है, अक्ल को भी अल्लाह ने हुज्जत बनाया है इंसान के लिए। जब अक्ल किसी चीज के ऊपर कतई फैसला दे, कतई फैसला दे, फिर वो कतई फैसला इंसान के ऊपर हुज्जत हो जाता है। याद रखें, यानी उसूल में भी हमारे जो हौजे में जब उसूल आपने सुना होगा, उसूल के अंदर बाकायदा हुज्जत कत की एक बहस है। वो क्या है, यानी इतना यकीन पैदा हो जाए कि दूसरा एहतमाल ही ना रहे कि दूसरी चीज भी हो सकती है। मसलन ये पिलर आप सामने देख रहे हैं, तो आप सब जितने लोग बैठे हैं आप में से किसी को शक है कि ये पिलर यहां मौजूद नहीं, मैं कहूंगा ये पिलर यहां पर नहीं, आप यकीन करेंगे मेरी बात पर? अपने ईमान से बताया, मैं हुज्जतुल इस्लाम पता नहीं अल्लामा आप पता नहीं क्या क्या लिखते हैं हमें, ठीक है, फ्री फंड के हम लोग अल्लामा बन जाते हैं। तो मैं कहूं जी पिलर मौजूद नहीं, कि बच्चा भी सामने बैठा है, कहेगा मौलाना को क्या हो गया, मौलाना को क्या हो गया। इस बच्चे को भी कत्र हासिल है, यकीन के आला मंदिर पर फाइज है, ये जो कत्र हासिल है कि पिलर सामने मौजूद है। अब सारी दुनिया भी आकर कहे कि पिलर सामने मौजूद नहीं है, ये बच्चा भी यकीन नहीं करेगा। और ये क्या है, हुज्जत, ये अक्ल का फैसला जो हवा से खमसा से दर्ज किया है, ये क्या है, हुज्जत है। और इस हुज्जत की भी इताअत फर्ज है। मसलन कयामत के दिन हम ये बहस करते हैं कि अगर हमने किसी मसले में, किसी शरई मसले में कत हासिल कर ली, यकीन की इस आला मंजिल पर फाइज हो गया कि ये मसला इस तरह से है और मैंने उस पर अमल कर दिया, तो कयामत के दिन खुदा मुझसे एतराज नहीं कर सकता कि तुमने अपनी तक के ऊपर क्यों अमल किया, अपनी अकल के इस हतमी फैसले पर क्यों अमल किया। मैं कहूंगा या अल्लाह, अकल ने हतमी फैसला दिया था और तूने कहा था कि अकल का फैसला कतई फैसले की बात हुई है, वो क्या है, हुज्जत है, लिहाजा मैंने अमल किया। खुदा भी इसके ऊपर मलामत नहीं कर सकता कयामत के दिन, बहस हमारी चलती है। तो अज़ान-ए-ग्रामी, अब एक तरफ नबी की बात का मानना हुज्जत, दूसरी तरफ अकल की बात का मानना वो भी जरूरी, ठीक है, दोनों बातें सर तवज्जो है ना, इनकी तवज्जो एक दफा बुलंद आवाज से सलवात करो, उससे खता हो सकती है या नहीं हो सकती। अगर गैर मासूम होगा खता हो सकती है या नहीं हो सकती, बोलिए, हो सकती है, हो सकती है, भूल चुक हो सकती है, हो सकती है। नऊज़ु बिल्लाह, अगर वो गैर मासूम है गलत बयानी भी कर सकता है, ठीक है, तो पर कर लेते खता होती है उससे। नबी कहे कि ये जो रात का समय है ये रात दिन है, सही, वो आगे कह रहे हैं दिन है। अब आपकी अकल क्या कह रही है, हवा से खमसा साहब ने क्या दर्ज किया है, रात है, आपको कोई शक है नहीं। तो सारी दुनिया भी आकर आपको कहे कि इस वक्त दिन के 12 बजे हैं, आप यकीन करें, आपको कत्र हासिल है कि ये रात का वक्त है। अब नबी आकर जो खता कर रहा है, सहम कर रहा है, निसियान है, जो भी है मसला, वो गैर मासूम है, वो आकर कहते नहीं दिन है, अकल कहती है रात है। अब एक तरफ वो हुज्जत नबी, एक तरफ ये अकल हुज्जत, उसकी इताअत करना भी जरूरी, अकल की इताअत करना भी जरूरी। तो अब ये बंदा जो कमाल चाहता है, कमाल के रास्ते को तय करना चाहता है, और वो अल्लाह कि जिसने नबी को हुज्जत बनाकर भेजा,
दलील बनाकर भेजा, हादी बनाकर भेजा, अब ये बेचारा इंसान क्या करे, ये बेचारा क्या करे। जब दरमियान में फंस गया, अकल की बात भी हुज्जत, नबी की बात भी हुज्जत, तो बंदा सरगर्दा हो गया, नहीं हो गया। तो अल्लाह तो बंदों को सरगर्दानी से निकालने के लिए अंबिया को भेजता है, ना सरगर्दा करने के लिए भेजता है। अल्लाह नबियों को परेशानी से निकालने के लिए भेजता है, शक में पड़ी हुई उम्मत को यकीन की मंजिल पर पाइस करने के लिए भेजता है, ना एक सामने की चीजों में भी मशकूक कर दे, सही और सालिम इंसान को दीवाना कर दे। तो अगर ऐसा हो कि नबी गैर मासूम हो तो नाउज़ुबिल्लाह ये मसला पेश आएगा। और बस खुदा के लिए जरूरी है कि आदी को मासूम बनाकर भेजे, ताकि उम्मत इंसान इस सरगर्दानी से बच सके। बात वाजे, एक दफा जिनके लिए वाजे हो गए, दुरूद भेजे मोहम्मद वाले। बहुत सारी दलीलें, दो सादी सी दलीलें आपके सामने पेश की, हादी को, नबी को, वली को मासूम होना चाहिए। अब जी नकली दलीलें क्या है? नकली दलील से मुराद कुरान और सुन्नत। कुरान क्या कहता है कि नबी को मासूम होना चाहिए या नहीं होना चाहिए? कुरान भी वाज़ह तौर पर कहता है कि नबी को मासूम होना चाहिए। وَمَا أَرْسَلْنَا مِنْ رَسُولٍ إِلَّا لِيُطَاعَ بِإِذْنِ اللَّهِ, ہم نے کسی رسول کو نہیں بھیجا مگر اس لیے بھیجا ہے کہ لوگ مطلقاً ان کی اطاعت کریں, چون و چرا نہ کریں کسی چیز میں, ہاں ہوں نہ کریں۔ جب بھی نبی, جس وقت بھی نبی, دن کے کسی پہر میں بھی نبی, حالت جنگ میں, حالت صلح میں, نبی اور رسول اگر حکم دے اپنی امت کو کیا کرے, وہ اطاعت کرے۔ اب اگر نبی غیر معصوم ہوتا تو آیت کو مطلق ہونا چاہیے, آیت کو مقید ہونا چاہیے تھا, مشروط ہونا چاہیے تھا, شرط لگانی چاہیے تھی, قید لگانی چاہیے تھی کہ دیکھو ہم نے رسولوں کو بھیجا ہے اطاعت کرنے کے لیے کہ امت ان کی اطاعت کرے, مگر اگر وہ بھول چوک کرے ان کی اطاعت نہیں کرنی چاہیے۔ ہمارا سرنا میں رسول اللہ علیہ وطاب اذن اللہ, اللہ کے اذن سے ان کی اطاعت کی جانی چاہیے۔ وہ یہ اطلاع بتا رہا ہے کہ نبی کو کیا ہونا چاہیے, معصوم ہونا چاہیے۔ اور کون سی آیتیں, ایک دو آیتیں اور آپ کے سامنے تلاوت کرتا ہوں کہ خود یہ آیت, اطیع اللہ واطیع الرسول اولی الامر منکم, اطاعت کرو اللہ کی, اطاعت کرو اس کے رسول کی, اطاعت کرو اولی الامر کی۔ تو اللہ نے اپنی اطاعت کے بارے میں کوئی قید و شرط نہیں لگا, اللہ تو ہے معصوم, ٹھیک ہے نا؟ تو لہذا اللہ کی بے چون چرا ہم لوگ اطاعت کرتے ہیں, وہاں کوئی جھگڑا نہیں۔ انبیاء کی اطاعت میں آ کر یہ اختلاف کہیں نہ کہیں پیدا ہوتا ہے۔ بعض لوگ کہتے ہیں کہ بھئی جب وحی نازل ہو رہی ہو, وحی کے مسئلے میں نبی غلطی نہیں کرتا, لیکن غیر وحی کے مسئلے میں جیسے روزمرہ کی اپنی زندگی ہے اس میں غلطی کر سکتا ہے۔ یہ بعض لوگوں نے اس طرح کا اختلاف کیا, لیکن مقتل آل محمد کا مسلمہ بھی محمد والے محمد مکتب آل محمد کا مسلمہ نظریہ یہ کہ نبی معصوم عن الخطا, اس سے کسی قسم کی کوئی غلطی نہیں ہے, چاہے وحی کا مسئلہ ہو چاہے اس کی اپنی ذاتی زندگی ہو, نبی غلطی نہیں کرتا۔ اتر کے اولا کا الگ مسئلہ ہے۔ غلطی سے مراد کیا ہے؟ یعنی غلط فعل کا انجام دے دینا, حرام کام میں پڑ جانا, مکروہ کام کا انجام دینا، تبلیغ دین میں اور رسوا ہونے میں غلطیاں کرنا، ٹھیک ہے، اور اس میں معصوم علی خطا ہے، مکتب اہل بیت کا مسلمہ نظریہ ہے۔ لہذا عزیز محترم، نبی معصوم ہوتا ہے۔ قرآن نے کیا کہا؟ کہا کہ اطیعوا اللہ و اطیعوا الرسول و اولی الامر منکم۔ اللہ کے اوپر جھگڑا نہیں، رسول کے اوپر جب آگے جھگڑا ہوا تو خود آیت کا اطلاق بتا رہا ہے، اطیعوا الرسول یعنی ہر حال میں، ہر وقت میں، ہر لمحے، جب بھی تمہیں رسول حکم دے اس کی اطاعت تمہارے اوپر فرض ہے۔ اطاعت فرض ہے، کوئی پہلو شرط نہیں ہے۔ یہ نہیں کہا کرے تو اگر اللہ کا نبی، اللہ کا رسول بھول چک کرے تو دیکھو اس کی اطاعت نہیں کرنی۔ بڑا حکیم ہے، بڑا دانا ہے، بڑا خالق ہے، خدا ہمیں کمال تک پہنچانا چاہتا ہے۔ ہمیں جب ایک چھوٹی موٹی بات سمجھ میں آتی ہے تو اللہ جو خالق عقل ہے، خالق دلیل ہے، خالق علم ہے، تو اس کو تو بدلتے اولا یہ حکم دینا چاہیے تھا۔ کبھی اگر غلطی کا امکان ہے تو کہہ کہ بھائی نبی کی اطاعت کرو، لیکن اگر غلطی کرے، سہو کرے، نسیان کرے تو اس کی اطاعت نہ کرو۔ درود بھیجے محمد والے محمد۔ اسی طرح سے عزیز محترم، آپ دیکھیں اب بات اولی الامر کی بھی آ رہی ہے، وہ بھی آپ سنتے رہتے ہیں۔ دیکھیے نصر بات ہے ہادی، ہادی ہادی، چاہے رسول کی شکل میں ہو، چاہے نبی کی شکل میں ہو، چاہے ولی اور امام کی شکل میں ہو، اسے معصوم ہونا چاہیے، معصوم ہونا چاہیے۔ اگر ہادی جو اللہ کی طرف سے معین ہوا ہے، اگر وہ معصوم نہیں ہوگا، اس کی بات کا کوئی اعتبار نہیں۔ وہی دلیل جو آپ نبی کے بارے میں لے کر آئیں گے، وہی اس کے وصی اور وہی اس کے ولی کے بارے میں لے کر آئیں گے۔ اگر ختم النبوت کے بعد امام علی علیہ السلام کے بارے میں اگر اتنا سا بھی شک ہو جائے، نعوذ باللہ، نعوذ باللہ، امام علی کوئی سہو کر سکتے ہیں، نسیان کر سکتے ہیں، خطا کر سکتے ہیں، نعوذ باللہ کوئی غلط بیانی کر سکتے ہیں، خوب ہمارا رسوخ کیا ہو جائے گا؟ متزلزل ہو جائے گا۔ تو ہم بہت سی بات، امام علی ایک بات کریں گے شاید غلط بات کر رہے ہیں، شاید بھول گئے ہیں، اور حضرت کرام عقل کا تو فیصلہ ہے۔ خود قرآن جس کو ہم اور آپ مانتے ہیں، قرآن کہہ رہا ہے اطیع اللہ و اطیع الرسول و اولی الامر منکم، دیکھو تم میں سے جو صاحبان امر ہیں ان کی اطاعت کرو۔ یہاں صاحبان امر سے مراد زماندار نہیں ہے، حاکم نہیں ہے، جو ڈکٹیٹرشپ کے ذریعے سے، انقلاب کے ذریعے سے حکومت اپنے ہاتھ میں لے لے، اس کو نہیں کہا جاتا اولی الامر، بلکہ اولی الامر وہ ہوتا ہے جسے اللہ منسوب کرتا ہے اور وہ معصوم علی خطا ہوتا ہے۔ شروط نہیں ہے، مقید نہیں ہے، کوئی قید، کوئی شرط نہیں لگی۔ اگر کوئی قید اور کوئی شرط نہیں لگائی تو یہ وہی دلیل ہے جو نبی کے بارے میں دلیل پہلے بیان ہوئی، کہ جب قید و شرط نہیں ہے، اس کا مطلب ہے کہ امام اولی الامر کی اطاعت جو ہے وہ ہر حال میں فرض ہے۔ جب ہر حال میں فرض ہے تو اولی الامر کو معصوم ہونا چاہیے۔ والدہ نعوذ باللہ، خدا ایک طرف کہے بھائی گناہ نہ کرو، اور دوسری طرف کہے جناب اولی الامر کی اطاعت فرض ہے، اور اولی الامر جو ہے وہ گناہ کا حکم دے، جیسے کہ یزید۔ اگر آپ یزید کو کہہ دیجیے اولی الامر، ٹھیک ہے، اگر آپ کہیں جناب اب میں کیا نام لوں، یزید کی مثالیں لے لیں، ہم لوگ بہت سے ناراض ہو جاتے ہیں، تو اب یزید خطا کا حکم دے رہا ہے، گناہ کا حکم دے رہا ہے، اس کی اطاعت بھی فرض ہے، ٹھیک ہے نا۔ تو ایک طرف خدا کہے کہ بھائی دیکھو قتل نہ کرو، قتل کرنا حرام, دوسرے پر یزید کا جو قتل کرو وہ بھی فرزند رسول کا. تو دو وجوب ایک ساتھ ایک مسلم وہ کہہ کرو, اللہ کہتا ہے نہ کرو, ایک طرف اللہ کہہ رہے کہ اسی حکم کے تحت کرو, دوسرے حکم کے تحت کہہ رہے نہ کرو. تو اللہ حکیم و دانا ہے, اللہ تدبیر و حکمت والا ہے, خدا ایسا حکم نہیں دے سکتا. نعوذ باللہ, دو متضاد حکم ایک ہی مسئلے کے بارے میں, ٹھیک ہے, یا کہے گا کرو یا کہے گا نہ کرو. بس سمجھ میں آیا کہ اولی الامر کو کیا ہونا چاہیے, معصوم ہونا چاہیے. اولی الامر کوئی عام انسان نہیں ہوتا, بلکہ وہ ہستیاں ہوتی ہیں جنہیں اللہ اپنی طرف سے منسوخ کرتا ہے اور معصوم بنا کر بھیجتا ہے. ضرور بھیجے محمد والے محمد. اور اسی طرح سے جانے گرامی, جب یہ کہا کہ لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ, یہ کیا ہے, نبی تمہارے لیے اسوہ حسنہ ہے. اسوہ حسنہ کیا ہوتا ہے, اسوہ حسنہ یعنی آئیڈیل نمونہ جس کی پیروی کی جانی چاہیے ہر حال میں. پیروی کر رسول کیسے چلتے تھے, غلاط سیرت کی کتابوں موجود ہیں, ہم نے ایک چیز کو نقل کیا ہے, تاریخ میں لکھا, سیرت کی کتابوں میں لکھا کہ رسول کیسے بیٹھتے تھے, رسول کے بیٹھنے کا انداز کیا ہوتا تھا, رسول کیسے بولتے تھے, رسول کیسے مسکراتے تھے, رسول کے غضب کا انداز کیا ہوتا تھا, رسول کی گھر کے اندر معاشرت کیسی ہوتی تھی, رسول کی باہر معاشرت کیسے ہوتی تھی, رسول اپنی زوجہ کے ساتھ کیسے ہوتے تھے, رسول اپنے فرزندوں کے ساتھ کیسے ہوتے تھے, رسول دختران کے ساتھ کیسے ہوتے تھے, رسول پسران یعنی بچوں کے ساتھ بیٹوں کے ساتھ کیسے ہوتے تھے, رسول دشمن کے ساتھ کیسے پیش آتے تھے, رسول حمام میں کس طرح سے مثلا غسل کے حوالے سے آداب بیان ہوئے, بیت الخلا کے آداب بیان ہوئے, کس سے ہم نے سیکھا, رسول سے سیکھا. کیوں؟ اس لیے کہ رسول اسوہ حسنہ ہے, ہر چیز سیرت میں موجود ہے. اللہ نے کہا کہ ایک اسوہ حسنہ قرار دو, لہذا رسول کا ہر فعل کیا ہونا چاہیے, عصمت والا ہونا چاہیے, پاک ہونا چاہیے, صحیح ہونا چاہیے. اگر نعوذ باللہ نبی غیر معصوم ہو تو بھائی کہیں نہ کہیں تو غلطی کرے گا نا, میں ممبر پہ غلطی نہیں کروں گا, آتے جاتے کہیں نہ کہیں تو غلطی کروں گا. اگر میں غیر معصوم ہوں, نبی غیر معصوم ہے, کہیں تو غلطی ہوگی, کہیں تو سہو ہوگا, کہیں تو نسیان ہوگا, کہیں تو بھول چک ہوگی. تو پھر خدا ایک طرف کہے کہ جناب رسول تمہارے لیے اسوہ, اس کی پیروی مطلق تمہارے لیے ضروری واجب ہے, دوسری طرف جب وہ خطا کرے تو اس کے پیچھے چلنا بھی ضروری. تو پھر وہی بات ہو جائے گی کہ خدا ایک ہی چیز کے بارے میں دو قسم کے حکم دے رہے, کرو اور دوسری طرف کہہ رہے نہ کرو. تو خدا سے یہ بعید ہے, خود ایک دلیل ہے اس بات کی کہ کیا ہونا چاہیے, نبی کو معصوم ہونا چاہیے. درود بھیجے محمد والے محمد. اشکالات کیے گئے ہیں اس مت کے اوپر, وہ بھی قرآن سے آیتیں لے کر آئے. مثلا کہا کہ ابراہیم نے, اگر ابراہیم معصوم تھے, نبی کو معصوم ہونا چاہیے, تو یہ جو ہے قرآن میں لما را الشمس بازغة قال هذا ربی, کہ جب ابراہیم نے سورج کو دیکھا تو کہا یہ میرا رب ہے, یہ میرا رب ہے. اور جب چاند کو دیکھا تو کہا ہذا ربی, یہ میرا رب ہے. اسی طرح سے زہرہ کو دیکھا, کہا ہذا ربی. نبی اگر معصوم ہے تو نعوذ باللہ یہ مشرکانہ بات کر سکتے, اس کا مطلب ہے کہ نبی غلطی کر سکتا ہے. اس طرح کے اشکال خود پیغمبر اکرم صلی اللہ علیہ وسلم کے بارے میں کہ ان فتحنا لك فتحا مبينا ليغفر لك الله, کہ خداوند عالم تمہارے گناہوں کو بخش دے گا. کون سے گناہوں کو بخش دے گا؟ جو بھی پچھلے گناہ تھے, وما تقدم وما تاخر, چاہے پچھلے گناہ ہو چاہے اگلے گناہ ہو, خدا ان کو بخش دے گا. ارے آج کہتے ہیں کہ نبی کو معصوم ہونا چاہیے, رسول گرامی کی بات ہو رہی ہے, کسی اور کی بات نہیں ہو رہی, سرتاج الانبیاء کی بات ہو رہی ہے. کہا کہ اشکال کرنے والوں کہ اگر نبی کو ہر حال میں معصوم ہونا چاہیے تو وہ کون سی خطائیں ہیں, کون سے گناہ ہیں نعوذ باللہ, جن کے قرآن بات کر رہا ہے کہ اے نبی ہم نے فتح مبین کے بعد کیا کیا, ہم نے تمہارے سارے اگلے پچھلے سارے گناہ بخش دیے. ایک طرف آپ کے لیے معصوم ہونا چاہیے, دوسری طرف آپ دیکھیں ابراہیم کیا کر, خود خدمی مرتبہ آپ دیکھیں نعوذ باللہ. تو اس کا بھی جواب ہے انشاءاللہ, اس کو زندگی رہی تو کل بیان کریں گے, نام وقت میں بالکل گنجائش نہیں ہے, وقت ہمارا ختم ہو گیا. تو ازاں محترم, یہ انبیاء آئے اسی لیے تاکہ عقلوں کو کھول سکے, عقلوں کے پڑے ہوئے تالوں کو توڑ سکے, بت پرستی سے انسان کو نجات دے, شکوک سے نکالے, شبہات سے نکالے, یقین کی منزلت پر فائز کرے. انبیاء کی ذمہ داری ہے, اور انبیاء کے بعد علم اثار علیہ السلام کی ذمہ داری ہے کہ وہ ملت کو, امت کو شکوک و شبہات سے نکالے, یقین کی منزلت پر فائز کرے. جب حق و باطل کا امتزاج ہو تو پھر حسین ابن علی حق کا نمائندہ بن کر آئے, تاکہ امت کو تاریکی ظلمت اور جہالت سے نکالے. کربلا روشنی عطا کرتی ہے, کربلا معرفت عطا کرتی ہے, کربلا بصیرت عطا کرتی ہے. کربلا کے واقعات جو ہم سنتے ہیں پڑھتے ہیں اسی لیے تاکہ ہمارے دل نورانی ہو جائیں, بصیرت پیدا ہو جائے. حضرت عباس الانصار کے بارے میں امام سجاد علیہ السلام ارشاد فرماتے ہیں, کہ امی عباس نافع البصیرہ, میرے چچا عباس صاحب بصیرت انسان, صاحب بصیرت انسان. خالی ایسا نہیں تھا کہ جنگجو انسان تھے, جنگجو تو تھے, علی کا شیر تھا عباس, اس میں تو کوئی شک نہیں, لیکن شجاعت بصیرت کے ساتھ. بڑا درس ہے ہمارے اور آپ کے لیے, اپنے جوانوں کے لیے کہہ رہا ہوں. دیکھو شجاعت دکھانی ہے بصیرت کے ساتھ. شجاعت کا مطلب یہ نہیں ہوتا کہ انسان بے معرفتی کے ساتھ, بے بصیرتی کے ساتھ اقدام کرتا چلا جائے. نتائج کے اوپر نظر ہونی چاہیے. اس وقت دیکھو تم جو یہ شجاعت کا مظاہرہ کر رہے ہو, واقعاً اس میں قوم ملت اور دین کی بھلائی ہے, یا اس شجاعت کے مظاہرے کو یہاں نہیں کرنا, کہیں اور دکھانا ہے, یا اپنے آپ کو کنٹرول کرنا ہے؟ بڑا ضروری. دشمن کیا فائدہ اٹھائے گا ہماری اس وقت کی شجاعت سے؟ میڈیا کیا اچھالے گا؟ ٹھیک ہے نا, آپ کے سامنے ہے نا, جنازے ہوتے ہیں اور بہت سارے مسائل ہوتے ہیں, اور ہمیں اپنے احساسات کو, جذبات کو کنٹرول کرنا ہے ایک مناسب موقع کے لیے. دشمن کو پروپیگنڈے کا موقع نہ دیکھیں. جب بصیرت دیکھیں, جوان با بصیرت ہوگا تو شجاعت کو صحیح جگہ پہ استعمال کرے. اگر بصیرت نہ ہو, معرفت نہ ہو, تجزیہ و تحلیل کرنے کی صلاحیت نہ ہو, پھر انسان غلط قدم بھی اٹھا سکتا ہے. امام حسین علیہ السلام نے بر موقع قدم اٹھایا, بر موقع اس موقع پر صحیح تجزیہ کیا فرزند رسول, کہ اگر اس وقت میں نے قدم نہیں اٹھایا تو پھر اسلام نابود ہو جائے. اس وقت میں کہ جب یزید کہہ رہا ہے کہ لعبت حاشم بالملک فلا خبر جاہ ولا واحد النظر, بنو حاشم نے محمد نے حکومت ہاتھ میں لینے کا ڈھونگ رکھا ہے, نہیں کر سکے مسلمان اس وقت تجزیہ اور تحریر. تو پھر جب بصیرت نے فیصلہ کر دیا تو پھر میدان جنگ میں پوری شجاعت کے ساتھ 30,000 کے لشکر کے مقابلے میں حسین، عباس، علی اکبر، قاسم، حتی شش ماہ علی حضرت ڈٹ گیا. بنی ہاشم سے بڑھ کر کوئی شجاع نہیں تھا اس زمانے میں، اس قبیلے میں، عربوں کے اتنے سارے قبیلے تھے. حضرت بصیرت کے ساتھ شجاع، انبیاء العباس نافذ البصیرہ، شجاعت کے ساتھ بصیرت رکھتا تھا عباس. بس عزیزوں، آج 8 محرم آ گئے اور 8 محرم مخصوص ہے عباس انداز. کون عباس؟ ہمارے جوانوں سنو، کون عباس؟ وہ عباس کہ جب پیدا ہوئے تو سفید پارچے میں لپیٹ کر جب مولا اور آقا حضرت امیر المومنین کی خدمت میں پیش کیا گیا تو میرے مولا نے پارچے کو کھول کر سب سے پہلے عباس کے بازوؤں پر بوسے دیے. عباس کے بازوؤں پر بوسے دیے. علی بڑی دور تک دیکھ رہے تھے، کربلا تک علی کی نگاہیں تھی نا، اور عباس کو کہا تھا کہ دیکھو عباس، میں نے اپنی نماز شب کی دعاؤں میں تجھے مانگ کے لیا ہے، مانگ کے لیا. عباس کا نام عباس کیوں رکھا گیا؟ اس لیے رکھا گیا کہ ایسا شجاع انسان ہوگا کہ کسی غلط بات کو برداشت نہیں کرے. عباس یعنی جس کے اندر غلط بات کو برداشت کرنے کا مادہ نہ ہو، ڈٹ جائے، کھڑا ہو جائے. کرار کا بیٹا ہے نا عزیزوں، شیر خدا کا بیٹا ہے. اور پھر وقت گزرتا چلا گیا، وقت گزرتا چلا گیا، اور 21 رمضان مبارک کا وہ مصیبت کا وقت بھی آ گیا کہ جب امیر المومنین اپنے آخری لمحات اس دنیا میں گزار رہے تھے. عرف علی کہا میرے بچوں، حسن تم بھی ادھر آ، اور ایک ایک کر کے تمام بچوں کو بلایا. جب سارے بچے جمع ہو گئے تو ایک دفعہ امام حسن کے ہاتھ میں تمام بچوں کا ہاتھ دے دیا، لیکن ابھی حسین کو نہیں بلایا، عباس کو بلایا. بعض روایات کے مطابق جب باقی بچوں کا ہاتھ امام حسن کے ہاتھ میں دیا، امام عالم غنودگی میں گئے. ایک دفعہ سنا کہ کوئی بیوی رو رہی ہے، کوئی بیوی سسکیاں لے رہی ہے. اب جو علی نے آنکھیں کھول کے دیکھا کہ ام البنین سرحانے کھڑی ہوئی ہیں. ام البنین سرحانے کھڑی ہوئی ہیں. مولا نے کہا، ام البنین میری زندگی میں رونے کا کیا سوال ہے؟ کہا مولا، کیا میرے عباس کو اپنے اس قابل نہیں سمجھا؟ ان کو حسن کے حوالے نہیں کیا آپ نے؟ کہا ام البنین، ماجرا یہ نہیں ہے، عباس کو ابھی کسی اور کے حوالے کرنا. ایک دفعہ حسین کو آواز دی، حسین ذرا نزدیک آئے. اب جو حسین نزدیک آئے، کہا عباس تم بھی نزدیک آنا. اب عباس کا ہاتھ حسین کے ہاتھ میں دے کر کہا کہ دیکھو اے حسین، یہ عباس تیرے حوالے. عباس کو مخاطب کر کے کہا، عباس میری لاج رکھ لے. اور جب روز عاشور آئے تو دیکھو حسین کے بچے اگر پیاسے ہوں تو خود پانی نہ پی، خود پانی نہ پی. جزاکم رب خدا، تمہیں کسی غم میں نہ رلا اس سے تم نے حسین. عزیزوں 8 دن گزر گئے، ہمیں نہیں معلوم، ہم نہیں رو سکتے ہیں بیت آپ کے اوپر. عباس آپ پر گریہ نہیں کر سکتے، حسین ابن علی آپ کی مظلومیت پر گریہ نہیں کر سکتے. اللہ جانے کل کا دن نصیب ہو یا نہ ہو، روزے عاشور نصیب نہ ہو یا نہ ہو، عزیز آج جتنا گریہ کرنا ہے گریہ کر لو. بس حضرت سید الشہداء وقت گزرتا چلا گیا، گزرتا چلا گیا. سن 61 ہجری آ گیا اور شب عاشور ایک دفعہ حسین اور عباس خیام حسینی کا دورہ کرنے کے لیے نکلے. اب جو ایک خیمے کے نزدیک پہنچے تو دیکھا کہ حضرت ام کلثوم کا خیمہ ہے اور اندر سے حضرت ام کلثوم کے رونے کی آوازیں آ رہی ہیں, رونے کی آواز آ رہی ہے, اللہ سے مناجات کر رہی ہیں, ایک عجیب بات کر رہی ہیں. حضرت ام کلثوم کہتی ہیں کہ اللہ, کل جب قربانیوں کا دن آئے گا تو ہر ماں اپنے بچے کو قربان کر دے گی, لیلا اپنے بچے کو قربان کر دے گی, فروا اپنے بچے کو قربان کر دے گی, آئے میری تو کوئی اولاد نہیں ہے, میں کسے اپنے مولا کی بارگاہ میں قربان کروں گی. بس یہ سننا تھا کہ ایک دفعہ عباس کو جوش آیا, اس نے باریابی طلب کیا, کہا بہن اجازت ہے, اجازت ملی, کہا یہ غلام حاضر ہے. ارے بہن ام کلثوم, کل آپ کی طرف سے آپ کو یہ خادم یہ غلام قربانی پیش کر. یہ ہے جذبہ عباس کا, اے جوانوں دیکھو یہ ہے جذبہ عباس کا. رات گزر گئی, اب صبح عاشور آ گئی, اللہ اکبر, عجیب منظر ہے. عباس جو علمدار ہے, حسین کے پرچم کو لے کے کھڑا ہوا ہے, عباس جو بچوں کی آس ہے, عباس جو عورتوں کی دھارس ہے, عباس جو علمدار ہے جس کی وجہ سے لوگوں میں حوصلہ موجود ہے. بس عباس دیکھ رہے ہیں کہ اصحاب ایک ایک کر کے شہید ہو رہے ہیں. مقدمۃ الجیش ختم ہوا, میمنہ ختم ہوا, میسرہ ختم ہوا, ارے قلب لشکر بھی ختم ہو گیا. اب عباس بے چین ہے کہ اپنے مولا پر قربان ہو جائیں. ایک دفعہ عباس مولا کے پاس آتے ہیں, مولا اب تو مجھے مرنے کی اجازت دے دیجیے, مولا اب تو مجھے مرنے کی اجازت دے دیجیے. حسین دینے کے لیے تیار نہیں ہے. ایک دفعہ ایک بچی دوڑی دوڑی آتی ہے, کہتی ہے امو جان بڑی پیاس لگی ہے, امو جان بڑی پیاس لگی ہے, دو گھونٹ پانی مل سکتا ہے. بس عباس ایک دفعہ بچی سے مخاطب ہو کر کہتے ہیں, سکینہ بس ایک دفعہ اپنے بابا سے اجازت لے کر دے دو, دیکھو تمہارا ابو جا کر پانی لے کر. حسین ایک دفعہ عباس سے مخاطب کر کے کہتے ہیں, عباس تم تو میری لشکر کے علمدار ہو, تم تو میری فوج کے علمدار ہو. مقتل کے جملے ہیں, فنظر الی یمینن و شمالا, ایک دفعہ عباس نے دائیں دیکھا, ایک دفعہ بائیں دیکھا, جب کوئی نظر نہ آیا تو ایک مظلومانہ جملہ کہتے ہیں, مولا وہ لشکر ہی کہاں رہا کہ جس کا میں سے پاس آ رہا ہوں. جزاکم رب خدا, تمہیں کسی غم میں نہ رکھا ہے سوائے غم حسین کی, ہمارے لاکھوں سلام عباس علمدار. بس عزیز و اجازت ملی, سکینہ نے ننا سا مشکیزہ عباس کو دے دیا. اب عباس چلے, ایک دفعہ گھمسان کا رن پڑتا ہے, ایک ہی بار میں گھاٹ کو صاف کر دیا, مشکیزے کو پر کیا. اب عباس اس آس میں ہے کہ کسی طرح سے یہ مشکیزہ سکینہ تک پہنچ جائے, مشکیزہ سکینہ تک پہنچ جائے. بس عباس نے اب گھوڑے کو ہٹیڑ لگائی اور مقابلہ کرتے چلے گئے, کرتے چلے گئے. لیکن عزیزوں کو وقت بھی آیا کہ جب عباس کا دایا بازو قلم ہوا, پھر بایا بازو قلم ہوا, پھر آنکھ میں تیر لگا, پھر تیروں کی بارش ہوئی, عباس کے بدن میں تیر پیوست ہوئے, اور اس کے بعد ایک ملعون صاف کر دیجئے گا. بس عباس نے جان کو جان آفرین کے سپرد کیا, حسین نے علم عباس کو لیا اور اب خیمے کی طرف روانہ ہوا ہے. عزیز و دوسری طرف سکینہ محمد فضا سے کہتی ہے, محمد فضا میرا چچا نہیں آیا, بار بار بچے پوچھ رہے ہیں تیرا چچا پانی لینے گیا تھا واپس نہیں آیا. محمد فضا نے اب جو خیمے کا پردہ ہٹایا نا, حضرت نے سید الشہداء دیکھا کہ علم چلا آ رہا ہے, علم چلا آ رہا ہے, دوڑی دوڑی آئی سکینہ